यो रेडियो नेपाल हो। दिउँसो तीन बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। पछिल्ला केही दिन यता कोरोना संक्रमितको संख्या बढ़दै 24 घण्टा भित्रमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 5 पुग्यो। बिना सावधानी करेन्ट लागेर हेटौडाको शान्तिचोकमा दम्पतिले ज्यान गुमाए। दक्षिण कोरियामा श्रमिक भिसामा रहेकाहरूको भिसा अवधि 1 वर्ष थप हुने। र इरानले उसको आणविक केन्द्रमा भएको आक्रमणमा इजरायललाई दोष लगायो। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद प्रदीप गिरीले देशमा राजनीतिक संकटको अवस्थामा आउन नदिन राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो। उहाँले अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली भएको भन्दै पुनः संसद विघटन गर्नतिर नलागे प्रधानमन्त्रीले अहम भन्दा माथि उठेर निर्वाचनमा नै जाने भए पनि राष्ट्रिय सहमतिका लागि पहल गर्न आग्रह गर्नुभयो। नेकपा एमालेका सांसद मेटमणि चौधरीले किसानहरूमा भूमिको समस्या जटिल रूपमा रहेको र जमीनको विषयलाई लिएर विद्रोह हुन सक्ने भन्दै किसानको भूमि सम्बन्धी समस्या समयमा नै समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारले भर्खरै वितरण गरेको विभूषणमा नेपालको चुच्चे नक्सा नभएको विषयमा हल्का ढंगले टिप्पणी गरेर सरकार पन्चिन नमिल्ने बताउनुभयो। बैठकको विशेष समयमा सांसदहरूले नागरिकता सम्बन्धी ऐन आउन ढिलाइ हुँदा भइरहेको समस्या, देशमा महँगी बढ़िरहेका कारण जनता मारमा परिरहेको, देशका विभिन्न भागमा डढ़ेलो र आगलागी बढ़िरहेका कारण जनधन र मानव स्वास्थ्यमा समस्या उत्पन्न भइरहेको विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। पूर्वी चितवनको चिउरी खोलामा हिजो साँझ भएको ट्र्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुगेको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका 4 का 45 वर्षका सूर्य बहादुर श्रेष्ठ, राप्ती नगरपालिका 5 का 35 वर्षकी खड्ग लामा, राप्ती 4 का 45 वर्षका सीताराम श्रेष्ठ, खैरहनी नगरपालिका 9 की 50 वर्षीया छनिया महतु, 40 वर्षका गगन महतु र एकजना नामथर ठेगाना नखुलेका करिब 25 वर्षका पुरूष रहेको प्रहरीले जनाएको छ। त्यस्तै घाइते भएका 20 जना मध्ये 8 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको पुरानो मेडिकल कलेज, भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। राप्ती नगरपालिकाको 11 नम्बर वडा कार्यालय भवनको ढलानको काम सकेर फर्कदै गरेको ना एक त 62-82 नम्बरको ट्र्याक्टर चिउरी खोलामा अनियन्त्रित भई सड़कबाट करिब 200 मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। पछिल्लो 24 घण्टामा कोरोना संक्रमणका कारण थप 5 जनाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा रूपन्देहीको तिलोत्तमा नगरपालिका 71 वर्षीय महिला, अर्घाखाँचीको मालारानी गाउँपालिका 5 की 79 वर्षीय महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। त्यस्तै प्युठान स्वर्गद्वारी 9 का 43 वर्षीय पुरूष र कपिलवस्तुको बाढ़गंगा नगरपालिका 3 का 71 वर्षीय पुरूषको पनि उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो। यसै गरी कोइलालीको गोदावरी नगरपालिका 3 का 50 वर्षीय पुरूषको कोरोना भाइरस संक्रमणका कारण आज मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढ़ीले जनाएको छ। कोरोना संक्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना संक्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन्। छलफलमा सहभागीहरूले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताउनुभयो। कोरोनाको प्रभाव सबैतिर एकनाश नहुने भएको हुँदा क्षेत्रगत रूपमा निर्णय लिनुपर्ने सुझाव दिनुहुँदै उहाँहरूले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कड़ाईका साथ पालना गरेर विद्यालय सञ्चालन गर्न सुझाव दिनुभयो। ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोविड 19 संक्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरू गरेको छ। ट्राफिक प्रहरीको चाहना स्वास्थ्य र सकुशल यात्राको कामना भन्ने मूल नाराका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायिक राष्ट्रिय महासंघको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरू गरेको हो। कार्यक्रममा सार्वजनिक यातायातका साधनमा कोरोना भाइरस सचेतनामूलक स्टिकर टास्नुका साथै चालक, सहचालक र यात्रुलाई मास्क वितरण गरिएको थियो। बाँकेमा आज 41 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिरी अस्पतालमा 78 जनाको पीसीआर परीक्षण गर्दा 41 जनामा पुष्टि भएको जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। मकवानपुरको हेटौडा उपमहानगरपालिका 9 शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पतिको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अन्दाजी 35 वर्षीय समीर पाखरिन र उनकी श्रीमती 30 वर्षीय अंशु पाखरिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब परीक्षक जयसुर रिमालले बताउनुभयो। ईपीएस मार्फत दक्षिण कोरियामा गई श्रम गरिरहेका नेपाली लगायत सम्पूर्ण श्रमिकको प्रवेश आज्ञा एक वर्ष थप हुने भएको छ। कोरियाको बसाई अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाई अवधि थप्न चाहेमा यही अप्रेल महिनाको 13 तारीकदेखि एक वर्षका लागि प्रवेश आज्ञा थप गर्न पाउने नियम पारित गरेको दक्षिण कोरिया स्थित न्याय मन्त्रालयले जनाएको छ। बाल बालिका बेचबिखन मुद्दामा दोषी ठहर गरिएका दुईजना पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरले 2054 चैत्रमा तत्कालीन परासन गाविस वडा नम्बर 4 मान बहादुर थापा र उनकी धर्मपत्नी सुकमाया तामाङलाई जीव मास्ने बेच्ने मुद्दामा 5 वर्षको कैद सजाय सुनाएको थियो। थापा दम्पति विरूद्ध 2052 स्थानीय 15 वर्षीय बालिकालाई ललाई फकाई भारतको दिल्ली पुर्याएर बिक्री गरेको भन्दै जाहेरी परेको थियो। प्रहरीमा जाहेरी परेपछि फरार उनीहरू केही वर्षदेखि घरमा बस्दै आएका थिए। प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताउनु भएको छ। मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत्र 25 29 गतेसम्म बन्द गरिएको केबलकार आज बिहान 8 बजेदेखि नियमित सञ्चालनमा आएको हो। यस वर्ष मुलुकमा हालसम्म 2713 डडेलुका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका उपसचिव एवं डडेलु विज्ञ सुन्दर शर्माले गत वर्षको तुलनामा यस वर्ष डडेलु 15 गुणा बढ़ेको जानकारी दिनुभयो। अत्याधुनिक प्रविधिको प्रयोग गर्दै गुणस्तरीय शिक्षा अध्ययन अध्यापनमा जोड़ दिँदै आएको अछाम बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको कार्यक्रम गुणस्तर सुनिश्चितता प्रत्यायन क्यूएए प्राप्तिको लागि पहल समेत शुरू गरेको छ। अछामबाट संवाददाता टेकराज भण्डारीको यो रिपोर्ट।
2048 सालमा स्थापना भएको अछाम बहुमुखी क्याम्पस हाल पक्की 4 भवन 30 बढी कक्षा कोठा पुस्तकालय अध्ययन कक्ष योगा तथा ध्यान केन्द्र कम्प्युटर ल्याब अनुसन्धान कक्ष ई लाइब्रेरी छात्रावास लगायतका भौतिक संरचना छन्। मल्टिमिडिया अनलाइन प्रत्यक्ष कक्षा सञ्चालन हुन्छन्। एकजना विद्यार्थी पार्वती विष्ट।
बेन्चहरूको पनि व्यवस्थापन थिएन, टिचरहरूको पनि अभाव थियो, अहिले भने भौतिक संरचना एकदमै राम्रो भइरहेको छ।
नेपाल सरकारले सन् 2015 5 वर्षका लागि विश्व बैंकको सहयोगमा सामुदायिक क्याम्पसको शिक्षा सुधारका लागि उच्च शिक्षा सुधार परियोजना लागू गरेर क्यूए कार्यक्रम पनि शुरू गरेको हो। हाल यो कार्यक्रममा देशभरका 53 क्याम्पस समेटिएका छन् भने 90 क्याम्पसमा पूर्व समीक्षा भ्रमण भएको छ, जसमध्येको एक अछाम बहुमुखी क्याम्पस पनि हो। आयोगको टोलीले सरोकारवाला पक्षसँग विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ। टोली संयोजक प्राध्यापक डाक्टर बालमुकुन्द भण्डारी।
भौतिक संरचना र यहाँको पठन पाठन, यहाँको अनुसन्धान र यहाँको कम्युनिटीको सहयोग, यी सबै कुरा अध्ययन गरिसकेपछि यो क्याम्पस नेपालको एभरेज क्याम्पस भन्दा माथि छ। प्रविधिहरूको पनि प्रयोग गर्ने प्रयास गर्नुभएको छ।
पूर्व समीक्षा भ्रमण समूहले सुझाएका सुधार तथा व्यवस्थापनका कार्य गरेपछि आयोगले विदेशी विज्ञ प्राध्यापक सहितको टोली अनुगमनमा पठाउने र त्यसले थप विस्तृत अध्ययन र अवस्थाबारे विश्लेषण गरी आयोगमा प्रतिवेदन बुझाउनेछ। क्याम्पस प्रमुख छत्र बहादुर विष्ट।
कलेजको रूपमा सर्टिफिकेट प्राप्त गर्यौं भने कलेजको नाम इज्जत प्रतिष्ठा बढेर जानेछ। अझ योभन्दा बेटर कसरी गर्न सकिन्छ त्यतातिर हामी निरन्तर रूपमा लाग्नेछौ।
स्रोत साधनको अभाव भएको ठाउँमा विभिन्न दुःख कष्ट गरेर क्याम्पस स्थापना गर्दै यो अवस्थामा पुर्याइएको र क्यूए प्राप्तिका लागि थप गर्नुपर्ने कार्य गर्दै जाने मंगलसेन नगरपालिकाका प्रमुख समेत रहनुभएका क्याम्पस सञ्चालक समिति अध्यक्ष पदम बहादुर बोहराको भनाइ छ।
जनताको पसिनाबाट अगाडि बढेको क्याम्पस हो। ठूलो खर्च लाग्ने खालका भौतिक संरचनाहरू बनाइसकेका छौ। आगामी दिनमा यसलाई कार्मिक रूपले सुधार गर्दै जानेछौ।
व्यवस्थापन र शिक्षा शास्त्र संकायमा कक्षा 11 देखि स्नातकोत्तर तहसम्म पठन पठन पाठन हुने क्याम्पसमा करिब 800 विद्यार्थी अध्ययनरत छन्। सामुदायिक क्याम्पसहरूको शैक्षिक सुधारका लागि सरकारले गरिरहेका यस्ता प्रयास र समुदायको सहभागिताले गुणस्तरीय शिक्षा र योग्य नागरिक उत्पादनको अपेक्षा गर्न सकिन्छ। टेकराज भण्डारी, रेडियो नेपाल अछाम।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री रहेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखोलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानले उसको आणविक केन्द्रमा भएको भनिएको आक्रमणमा इजरायललाई दोष लगाएको छ। इरानको नातान्ज आणविक केन्द्रमा आक्रमण भएको पुष्टि गरेको इरानले इजरायललाई दोष लगाए पनि त्यहाँबाट विकिरण चुइए नचुइए बारे भने केही खुलाइएको छैन। इरानका विदेश मन्त्री मोहम्मद जामद जरीफले आफ्नो आणविक भट्टीमा भएको आक्रमणलाई आणविक आतंकवादको संज्ञा दिँदै त्यस्तो कार्यमा संलग्न इजरायलले छिट्टै मूल्य चुकाउनु पर्ने चेतावनी समेत दिनुभएको छ। युक्रेनको पूर्वी भेगमा जारी पृथकतावादी आन्दोलनका कारण रसिया र युक्रेन बीच तनाव चुलिँदै गएको छ। रसियाले स्वायत्त राष्ट्रको उद्देश्य सहित संघर्षरत बहुसंख्यक रसियन भाषीको इलाका पूर्वी युक्रेनमा युक्रेनले चरम बल प्रयोग गरिरहेको भन्दै रसियन भाषीको हित रक्षाका लागि आफूहरूले आवश्यक परे सैन्य बल प्रयोग गर्न सक्ने धम्की दिइरहेको छ भने युक्रेनले रसियाले आफ्नो भूमि टुक्र्याउन पूर्वी भेगका पृथकतावादीलाई हर तरहले सघाइरहेको आरोप लगाइरहेको छ। यसैबीच युक्रेनी सैनिक स्रोतले रसियाको समर्थन प्राप्त पृथकतावादी समूहको आक्रमणमा दुई सैनिक जवानले ज्यान गुमाएका जनाएको छ भने अमेरिकाले रसियाले युक्रेनमाथि सैनिक आक्रमण गरे उसले गम्भीर परिस्थितिको सामना गर्नुपर्नेतर्फ सचेत गराएको छ। इक्वेडरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा कन्जर्भेटिभ उम्मेद्वार गुलेर्मो लासो विजयी हुनुभएको छ। पूर्व अर्थविज्ञ समेत रहनुभएका 65 वर्षीय लासोले वामपन्थी विचारक आन्द्रेस आराउजलाई हराउनु भएको छ। पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढ़ी मत ल्याउनुभएका लासो र आराउज बीच भएको दोस्रो चरणको निर्वाचनमा लासोले 52.2 र आराउजले 47.5% मत प्राप्त गर्नुभएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। र अमेरिकामा फेरि एक अश्वेत नागरिकको प्रहरीको गोलीबाट मृत्यु भएको घटनाका कारण स्थिति तनावपूर्ण बनेको छ। अमेरिकाको ब्रुकलिन शहरमा प्रहरीले नियन्त्रणमा लिन खोजेको एक अश्वेत नागरिक प्रहरीको घेरातोड़ी भाग्न खोजेपछि प्रहरीले गोली चलाउँदा उनको तत्काल मृत्यु भएको बताइएको छ। प्रहरीले पक्राउ वारेन्ट जारी भएको 20 वर्षीय डाउन्टे राइट महिला सहित कारमा सवार रहेका बेला नियन्त्रणमा लिने प्रयास भए पनि उनले भाग्ने प्रयास गरेपछि गोली चलाउनु परेको दावी गरेको छ। गत वर्ष प्रहरीले घाँटी थिचेर मारेका अश्वेत नागरिक जोर्ज फ्लोएडको हत्या भएको शहर नजिकै भएको पछिल्लो घटनापछि नागरिकहरूले प्रहरी विरूद्ध उग्र प्रदर्शन गर्न थालेपछि स्थानीय प्रशासनले कर्फ्यू समेत लगाउनु परेको बताइएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। पछिल्ला केही दिन यता कोरोना संक्रमितको संख्या बढ़दै 24 घण्टाभित्रमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 5 पुग्यो। बिना सावधानी करेन्ट लागेर हेटौडाको शान्तिचोकमा दम्पतिले ज्यान गुमाए। दक्षिण कोरियामा श्रमिक भिसामा रहेकाहरूको भिसा अवधि 1 वर्ष थप हुने र इरानले उसको आणविक केन्द्रमा भएको आक्रमणमा इजरायललाई दोष लगायो। यसका साथै दिउँसो 3 बजेको समाचार यही पूरा हुन्छ। अर्को समाचार अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।